यूहन्ना 3 अध्यायको 16 पद, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। तर उसले अनन्त के पाओस्? जीवन पाओस्। तर उसले कस्तो जीवन पाओस्? कस्तो? अनन्त। ल, दोस्रो थेसलोनिकी अनि पल्टाउनुहोस्, दोस्रो थेसलोनिकी 2:16, त्यो चाहिँ भयो यूहन्ना 3:16। अब चाहिँ दोस्रो थेसलोनिकी 2:16, यहाँ पनि परमेश्वरले हाम्रो मुक्तिलाई बयान गर्नुभएको शब्दहरू पढ्न लागिरहेछ। यूहन्ना 3:16 चाहिँ हाम्रो मुक्तिलाई चाहिँ के भनेको छ? दुईटा शब्द, अनन्त जीवन। अब दोस्रो थेसलोनिकी 2:16 चाहिँ के भनेको छ? हेरौँ, दोस्रो थेसलोनिकी 2:16 म पढ्नेछु। अब हाम्रा प्रभु येशु ख्रीष्ट आफैले र परमेश्वरले अर्थात् हाम्रा पिताले जसले हामीलाई प्रेम गर्नुभएको छ, के गर्नुभएको छ? हामीलाई प्रेम गर्नुभएको छ र अनुग्रहद्वारा हामीलाई अनन्त सान्त्वना र उत्तम आशा दिनुभएको छ। अनुग्रहद्वारा हामीलाई अनन्त के दिनुभएको छ? सान्त्वना, अनन्त सान्त्वना हामीलाई दिनुभएको छ। हाम्रो मुक्तिलाई चाहिँ यहाँ अनन्त सान्त्वना भनेको छ, हाम्रो मुक्तिलाई अनन्त जीवन पनि भनेको छ। हामीलाई कस्तो सान्त्वना दिनुभएको छ र छ रे? यहाँ दोस्रो थेसलोनिकी 2:16 अनुसार अनन्त सान्त्वना। त्यसैले यहाँ दुईटा पद मात्र हेर्दाखेरि पनि हामीले दुई ठाउँमा हाम्रो मुक्तिलाई अनन्त जीवन, अनन्त सान्त्वना भनेर बयान गरेको पाउँछन्। त्यसैले यसबाट हामीलाई एकदमै निश्चित रूपमा हामीले के बुझ्छौँ भने हाम्रो मुक्ति चाहिँ अनन्त हो। हाम्रो मुक्ति चाहिँ गुमाउन सकिँदैन, हाम्रो मुक्ति चाहिँ सधैँको लागि हो। अनि गएको हप्ता हामीले अध्ययन गरेका थियौँ कि एउटा विश्वासी प्रभुमा ज्ञानमा, अनुभवमा, आत्मिक जीवनमा बढ्नको लागि उसलाई चाहिँ यो शिक्षा एकदमै चाहिन्छ। विश्वासीले जान्नुपर्छ कि म ख्रीष्टमा अनन्तसम्म सुरक्षित छु भनेर। उसको चाहिँ यो मुक्तिको टोप पनि भनेको छ, आशा रूपी टोप, उसको हेलमेट हो भनेको छ यो ज्ञान। यो ज्ञान छैन भने ऊ सुरक्षित छैन, भनेको मतलब उसको अनुभवमा, उसको हिँडाइमा चाहिँ अस्थिर हुन्छ। ऊ सुरक्षित चाहिँ छ प्रभु येशूको योजनामा, तर उसलाई चाहिँ ढुक्क लाग्दैन। हेलमेट बिना कुदिरहेको मोटरसाइकलमा मान्छेलाई त्यति ढुक्क लाग्दैन। अनन्त सुरक्षाको ज्ञान नभएको एउटा विश्वासीलाई ऊ ढुक्क साथ यो संसारमा जिउनु पनि सक्दैन। अनि हामीले अध्ययन गर्यौँ गएको हप्ता दुईटा कारण किन हामीलाई निश्चित छ भने एउटा विश्वासी अनन्तसम्म सुरक्षित छ भन्ने कुरा, किनभने येशू ख्रीष्टले त्यो विश्वासीको लागि गरिदिनु भएको कार्यको कारणले ऊ सुरक्षित छ। अनि हामीले यो शब्दहरू अध्ययन गर्यौँ, याद छ तपाईँहरूलाई? मैले सोध्यो भने जवाब दिन सक्नुहुन्छ होला, प्रभु येशूले के गरिदिनु भयो भन्ने शब्द भन्ने सवालमा चाहिँ तिनवटा शब्दहरू अध्ययन गरेका थियौँ। पहिलो थियो उद्धार अथवा छुटकारा, अनि त्यसको तपाईँलाई परिभाषा थाहा छ है? उद्धार भनेको के हो, कसैले भन्न सक्नुहुन्छ? बाइबलीय शब्द त्यो उद्धारको बाइबलीय अर्थ के हो? कसै कसैले भन्न लागिरहनु भएको छ, याद छ कसैलाई? दोहोऱ्याउँ त्यसो भए, दोहोऱ्याउँ। उद्धार भनेको चाहिँ दाम तिरेर छुटाउन, याद गर्नुहोस् है, जहिले पनि छुटाउनु मात्र होइन तर दाम तिरेर उसलाई छुटकारा दिन। अनि येशू ख्रीष्टले चाहिँ दाम तिरिदिनु भयो, उहाँको रगतद्वारा हामीले छुटकारा अर्थात् पापहरूको क्षमा पाएका छौँ भनेर हामीले त्यो बेलामा एफिसी 1:7 अध्ययन गरेका थियौँ। दोस्रो शब्द हामीले अध्ययन गरेका थियौँ, येशू ख्रीष्टले के गरिदिनु भयो हाम्रो लागि, त्यो चाहिँ थियो धर्मी ठहराउन। त्यसको परिभाषा याद छ तपाईँहरूलाई? धर्मी ठहराइनुको अर्थ के हो? मनमनमै जवाब दिनुहोस् न, अनि त्यसपछि बाइबलको जवाब सम्झ सकिँदैन। धर्मी ठहराइनुको अर्थ चाहिँ परमेश्वर जो न्यायाधीश हुनुहुन्छ उहाँले नै एउटा विश्वास गर्ने पापीलाई तिमी आजदेखि अबदेखि उसो म धर्मी भनेर तिमीलाई घोषणा गर्छु भनेर भन्नुहुन्छ। अनि यो चाहिँ हामीलाई सित्तैमा गर्नुभयो, हामी आफैमा धर्मी छैन तर येशु ख्रीष्टको धार्मिकता चाहिँ हामीलाई दिएको हो, उहाँले दाम तिरेकोले हामी धर्मी ठहरिएका हौँ, त्यसैले हामी स्वर्ग जान पाउँछौँ। तेस्रो शब्द हामीले अध्ययन गरेका थियौँ प्रायश्चित, येशु ख्रीष्टले हाम्रो लागि के गरिदिनु भयो अनि प्रायश्चित भन्ने शब्द छ, त्यसको परिभाषा याद छ सजिलो साथ सम्झनालाई चाहिँ उहाँले यो प्रायश्चित भन्न छ, सम्झिन सजिलो तरिका एउटा चाहिँ के हो भने चुक्ता भयो, ऋण चुक्ता हुनुलाई प्रायश्चित भनिन्छ। अर्थात् माग गरेको जुन परमेश्वरको न्यायले दण्ड थियो त्यो पुरै सन्तुष्ट रूपमा उहाँले ढाकिदिनु भयो, है ऋण उहाँले पुरै गरी चुक्ता गरिदिनु भयो, ढाकिएको छ अथवा सन्तुष्ट रूपमा चाहिँ यो काम पुरा भएको छ। अनि त्यसैले छ नि हामीले गएको हप्ता यो अध्ययन गऱ्यौँ कि येशु ख्रीष्टले यस्तो कार्य गरिदिनु भएकोले सबै क्रुसमा उहाँ मर्नु भएर बौरी रूपमा उहाँको कार्यले गर्दा एउटा विश्वासी चाहिँ सुरक्षित छ। अनि दोस्रो हामीले अध्ययन गऱ्यौँ परमेश्वरले त्यो विश्वास गर्ने व्यक्तिलाई दिनुभएको प्रतिज्ञाहरूको कारणले पनि ऊ सुरक्षित छ भनेर हामी जान्दछौँ। अनि हाम्रो मुक्तिलाई बयान गर्ने विभिन्न ठाउँहरूमा हेऱ्यौँ, जस्तो कि परमेश्वरले एउटा विश्वासीलाई चाहिँ अन्तसम्म सुरक्षित राख्नुहुनेछ भनेर छ। हाम्रो यो हामी स्वर्ग जानेछौँ भन्ने कुराको आशा चाहिँ यो निश्चयता चाहिँ यो हाम्रो प्राणको लङ्गर जस्तै हो भनेछ, लङ्गरसँग तुलना गरेछ एकदम पक्का, जो चाहिँ दृढ र स्थिर छ भनेको छ। साथै हामीलाई सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नु भएको छ भनेछ, त्यो त अचम्म, सबै आशिषहरू दिनुभएको छ एउटा विश्वासीलाई, त्यसैले ऊ सुरक्षित छ। अनि ऊ चाहिँ अहिले नै परमेश्वरको दृष्टिमा चाहिँ स्वर्गीय स्थानहरूमा बसालिएको छ पनि भनिएको छ, अनि अरू ठाउँहरूमा पनि हेऱ्यौँ हामीले। अब छ नि आज चाहिँ हामी यही विषयमा दुईटा महत्त्वपूर्ण प्रश्नहरूको जवाफ अध्ययन गर्न लागेका छौँ, दुईटा प्रश्न। यो अनन्त सुरक्षा भन्ने शिक्षाको सम्बन्धमा है, एउटा विश्वासी जसले प्रभु येशूमा भरोसा गरेको छ मुक्ति पाउनलाई, ऊ चाहिँ अनन्तसम्म अथवा सधैँको लागि सुरक्षित छ, उसले मुक्ति गुमाउँदैन भन्ने शिक्षाको सम्बन्धमा दुईटा महत्त्वपूर्ण प्रश्नहरू हेर्न लागेको छ। पहिलो चाहिँ के हो भने के प्रभु येशूलाई स्वीकार गर्ने हरेकसित अनन्त जीवन छ त, पहिलो प्रश्न थियो। दोस्रो प्रश्न चाहिँ के यो शिक्षाले एउटा व्यक्तिलाई चाहिँ हेल्थ चेकराईसित जीवन बिताउन डोर्याउँछ त उसलाई, त्यो पनि अध्ययन गर्नेछ। यो दुइटै महत्त्वपूर्ण प्रश्नहरू छन्। पहिलो चाहिँ के भने के प्रभु येशूलाई मुखले स्वीकार गर्ने हरेक व्यक्तिले नै अनन्त जीवन पाएको हुन्छ त, यसको जवाफ हो हुँदैन। केवल मुखले प्रभु येशूलाई स्वीकार गर्नेहरू मात्र होइनन् तर मुक्ति साँच्चै पाएकाहरूसँग चाहिँ अनन्त जीवन के अरे अनन्त सुरक्षाको प्रतिज्ञा उनीहरूलाई छ। किन? किनभने मुक्ति पाउनु भनेको नै मुक्ति पाएको छ भने चाहिँ त्यसले जहिले पनि त्यो मुक्ति पाएको व्यक्तिको जीवनलाई के गर्छ, परिवर्तन गर्छ, त्यो बुझ्दा हामी अध्ययन गर्दैछौँ। पहिलो कुरा, पहिलो थेसलोनिकीमा पल्टाउनुहोस् त, मुक्तिले एउटा व्यक्तिको जीवन परिवर्तन गर्छ, छवटा बुँदा बाँड्नलाई रहेछ यो पहिलो खण्डमा चाहिँ। पहिलो बुँदा हो मुक्तिले जहिले पनि व्यक्तिको जीवनलाई के गर्छ, परिवर्तन गर्छ है। अनि यसको कारण चाहिँ पहिलो कारण यो हो, अनि छवटा बुँदा बाँड्नलाई रहेछु, माफ गर्नुहोस् होइन, त्यस अन्तर्गत चाहिँ पहिलो चाहिँ के हो भने मुक्ति पाउनलाई पश्चाताप गर्नुपर्छ भनेछ बाइबलमा। अनि थेसलोनिकीहरूको उदाहरण चाहिँ यहाँ पहिलो थेसलोनिकी 1:9-10 पहिलो थेस्लिङ 1:9-10 मुक्ति पाउनलाई पश्चाताप गर्ने पर्छ है। पहिलो थेस्लिङ 1:9-10 म पढ्नेछु। किनकि हामी तिमीहरूका कस्तो प्रकारले प्रवेश गर्यौं अनि जीवित र सत्य परमेश्वरको सेवा गर्नका निम्ति र स्वर्गबाट आउनुहुने उहाँका पुत्रको बाटो हेर्नका निम्ति कसरी तिमीहरू मूर्तिहरूबाट परमेश्वरतर्फ फर्क्यौ। मूर्तिहरूबाट को तर्फ फर्क्यो भनेछ? परमेश्वरतर्फ के गर्यो रे? फर्क्यौ। कहाँबाट फर्क्यौ? केबाट फर्क्यौ? मूर्तिहरूबाट। देख्दै हुनुहुन्छ है, यहाँ जीवन परिवर्तन छ है, यसलाई पश्चाताप भन्छ। के अरे, पश्चातापको कारण चाहिँ त्यहाँ जीवन परिवर्तन भएको देखेको छ। मूर्तिहरूबाट परमेश्वरतर्फ फर्क्यौ भनेछ। अब परमेश्वरले चाहिँ यसरी फर्कने काम चाहिँ अनिवार्य छ भनेर भन्नुभएको छ। पश्चाताप भनेको के हो? कसैले परिभाषा दिन सक्नुहुन्छ? यो चाहिँ अलिअलि अध्ययन गरेको थियौँ। पश्चातापको माने के हो? पश्चातापको माने चाहिँ मनको परिवर्तन हो। याद गरेर राख्नुहोस् है, मन फिराउन। यो अध्ययन सायद हामीले टिस्टुङमा गरेको थियौँ होला पश्चातापको बारेमा, यहाँ छुट्टै गरेन के अरे है। पश्चातापको माने चाहिँ के हो? मन परिवर्तन हुनु। कस्तो खालको मन परिवर्तन हुनु? मन परिवर्तन विभिन्न खालका हुन्छन् नि होइन, तर कस्तो खालको मन परिवर्तन कुरा गरेको नि? यस्तो खालको मनको परिवर्तन हो पश्चाताप भनेको, जसको फलस्वरूप चाहिँ जीवन नै परिवर्तन हुन्छ। बुझ्नुभयो है? मनको परिवर्तन जसको फलस्वरूप जीवन परिवर्तन हुन्छ, त्यसलाई चाहिँ पश्चाताप भनिन्छ। पछुतो होइन, पछुतो चाहिँ एक किसिमको मन परिवर्तन हो, तर उसको जीवन परिवर्तन हुँदैन। यहुदा इस्करियोतीले पछुतो गरे, मैले निर्दोष व्यक्तिलाई चाहिँ प्रभु यीशुलाई चाहिँ मैले धोका दिएँ भनेर, तर उसको जीवन परिवर्तन भएन है, ऊ पछुतो मात्र गरेको थियो। अनि यहाँ देख्छौँ थेसलोनिकीहरूले चाहिँ उनीहरूको पुरै मन परिवर्तन भएको थियो। उनीहरू मूर्तिहरूलाई पुज्दै थिए, अब उनीहरू एकमात्र जीवित र सत्य परमेश्वरतर्फ उनीहरूको मन फर्केको छ। उनीहरू अब परमेश्वरलाई सेवा गर्न थालिरहेको छ। उनीहरूलाई हेऱ्यो भने उनीहरू अब जीविदो परमेश्वरको आज्ञाहरू पालन गर्दैछ। उसको उनीहरूको जीवन परिवर्तन भएको देखिन्छ है। त्यसैले पहिलो चाहिँ के भने, मुक्ति पाउनलाई पश्चाताप गरेकै हुनुपर्छ। अनि त्यसैले पश्चाताप भनेको चाहिँ के हो? जीवन मन परिवर्तन, जसको फलस्वरूप जीवन परिवर्तन हुनु। दोस्रो चाहिँ हामी दोस्रो कोरिन्थी 5 एकचोटि पल्टाउँदा, मुक्ति पाउनलाई नयाँ गरी जन्मनै पर्छ। यो दोस्रो कुरा, मुक्ति पाउनलाई नयाँ गरी जन्मनै पर्छ। अब दोस्रो कोरिन्थी 5:17 हामी पढ्नेछौँ। दोस्रो कोरिन्थी 5:17 यो पद त कण्ठ हुनुपर्ने अब है। दोस्रो कोरिन्थी 5:17 लेखेको छ, यसै कारण कोही ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बिति गएका छन्, हेर सबै कुराहरू नयाँ भएका छन्। यसकारण कोही ख्रिस्टमा छ भने ऊ एउटा कस्तो सृष्टि हो? नयाँ है, यहाँ पनि बताएको छ है, एउटा नयाँ सृष्टि। जसरी एउटा परिवारमा बालक जन्मिन्छ, त्यो एउटा नयाँ व्यक्ति हो। अनि ऊ शरीरमा जन्मेको छ, तर एउटा व्यक्तिले मुक्ति पाउनलाई चाहिँ ऊ आत्मिक रूपमा चाहिँ नयाँ गरी जन्मिनै पर्छ। त्यो कुरा चाहिँ प्रभु येशूले यहोन्ना 3:7 भन्नुभएको छ। त्यहाँ पनि एकचोटि पल्टाउनुहोस् त, यहोन्ना 3:7 योन्ना 3:7 मुक्ति पाउनलाई नयाँ गरी जन्मनै पर्छ। आत्मिक रूपमा तपाईँले नयाँ जन्म पाउनुपर्छ। यो चाहिँ हाम्रो भित्री मानिसमा हुने काम हो जुन परमेश्वरले गर्नुहुन्छ। यहाँ हेरौँ त योहन्ना 3:7 प्रभु येशूले भन्नुभयो, तिमीहरूले नयाँ गरी जन्मनै पर्छ भनी मैले तिमीलाई भनेकोमा तिमी अचम्म नमान। तिमीहरूले नयाँ गरी जन्मनै पर्छ प्रभुले भन्नुभयो। नयाँ जन्म भने के हो? नयाँ जन्म चाहिँ एउटा आश्चर्य कर्म हो जुन चाहिँ परमेश्वरले गर्नुहुन्छ एउटा विश्वासीको जीवनमा। है, सुसमाचार हामीले सुन्छौँ जब हामी साँच्चै नै विश्वास गर्छौँ, हामीले त त्यति हो गर्ने। परमेश्वरले चाहिँ एउटा अलौकिक काम, एउटा आश्चर्य कर्म चाहिँ त्यो व्यक्तिको भित्र हृदयमा गर्नुहुन्छ अनि यसलाई चाहिँ नयाँ जन्म भनेको छ। हामी आफैले आफूलाई नयाँ गरी जन्माउने होइन, शरीरमा पनि हामीले आफूलाई नयाँ हामीले जन्माउँदैनौँ, आत्मिक रूपमा पनि हामीले आफैलाई आफूलाई जन्माउन असम्भव हो। हामीले चाहिँ विश्वास गर्ने हो है, अनि परमेश्वरले चाहिँ एउटा आश्चर्य कर्म एकदमै ठुलो, एकदमै ठुलो, पानीमा हिँडेको भन्दा, आकाशलाई हुरी बतासलाई रोकेको भन्दा, कोरी रोगलाई निको पारेको भन्दा, शरीरमा मरिसकेको 4 दिन मरिसकेर घुनाइसकेको लाजरसलाई जिउँदो पारेको भन्दा पनि ठुलो आश्चर्य कर्म त्यो व्यक्तिको जीवनमा त्यो दिन त्यो घडी त्यो सेकेन्ड हुन्छ जब उसले विश्वास गर्छ। अनि परमेश्वरले चाहिँ के गर्नुहुन्छ भने उसलाई नयाँ गरी जन्माउनुहुन्छ। अनि परमेश्वरले भन्नुभएको छ नयाँ गरी जन्मनै पर्छ, नयाँ गरी जन्मेन भने परमेश्वरको राज्य देख्न सक्दैन। परमेश्वरले गर्ने काम हो के हो यो नयाँ जन्म? यो चाहिँ एउटा यस्तो ठुलो परिवर्तन हो है, यो चाहिँ अजीब गजबको है, एकदमै यो संसारको कुनै कुरा भन्दा पनि फरक छ। यो चाहिँ परमेश्वरले गर्नुहुन्छ अनि यो चाहिँ एकदम ठुलो ठुलो भयानक परिवर्तन हो, त्यसैले यसलाई नयाँ जन्म नै भनेको छ। अनि जो जो व्यक्तिहरू छ नि, म पनि विश्वास गरेँ, म पनि क्रिस्चियन भएँ भनेर भनिरहेको छ, तर उनीहरू चाहिँ पहिला जसरी उनीहरू जीवन जिउँथे, जसरी उनीहरू पहिला जीवन व्यतीत गर्थे, जेमा हिँड्थे, जेमा रमाउँथे, होइन, जसरी खेल्थे, जसरी बोल्थे, सबै जे गर्थे ठ्याक्कै पछिसम्म पनि त्यही गरिरहेछ भने यसले के देखाउँछ भने उसले नयाँ जन्म पाएको छैन, उसको जीवनमा त्यो परिवर्तनै आएको छ, उसले साँचो विश्वास गरेको छैन, उसले कहीँ पश्चाताप गरेको छैन। नयाँ जन्म आवश्यक छ मुक्ति पाउनलाई, मुक्तिले जहिले पनि जीवन परिवर्तन गर्छ है। अनि त्यसैले यो अनन्तसम्मको सुरक्षा चाहिँ मुखले म पनि स्वीकार गरेँ, म पनि आजदेखि येशूलाई पछ्याउँछु भन्दैमा उसलाई चाहिँ ऊ अनन्तसम्म सुरक्षित छ, उसँग अनन्त जीवन छ, उसलाई अनन्त सान्त्वना हुन्छ भनेको चाहिँ कदापि पनि होइन। नम्बर तिन योहन्ना दस अध्यायको हामी चाहिँ 27-29 पदहरू पढ्न लागेछ। योहन्ना 10:27-29 यहाँ चाहिँ के हेर्न लागिरहेछ भने मुक्ति पाएकाहरूले चाहिँ प्रभु येशूको स्वर सुन्छन् र उहाँलाई पछ्याउँछन्। त्यही भनेछ बाइबलमा, यहाँ पढौँ योहन्ना 10:27। प्रभुले भन्नुभयो, मेरा भेडाहरूले मेरो स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्। के गर्छन् रे? प्रभु येशूका भेडाहरूले एक, उहाँको स्वर सुन्छन्, नम्बर दुई, उहाँलाई पछ्याउँछन्। अनि प्रभुले प्रतिज्ञा दिनुहुन्छ उनीहरूलाई, अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन्, न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ, उनीहरू यस्तरी सुरक्षित छन्। 29 पद, मेरा पिता जसले तिमीलाई दिनुभयो सबैभन्दा महान हुनुहुन्छ अनि मेरा पिताको हातबाट कसैले तिनीहरूलाई खोसेर लैजान सक्दैनन्, एकदम सुरक्षित छ भन्दैछ प्रभु येशूले। तर यहाँ अब हेर्नुहोस्, प्रभु येशूले एउटा साँचो विश्वासीको परिभाषा दिनुभएको छ। साँचो विश्वासीको परिभाषा के हो? उहाँले नै दिनुभयो, उहाँले भन्नुभयो साँचो विश्वासी चाहिँ त्यो हो जोसँग अनन्त जीवन छ। अनि कस्तो हुन्छ त त्यो प्रभु भन्दाखेरि, पहिलो उहाँले भन्नु उसले मेरो स्वर सुन्छ भन्नुभयो। के हो त्यो भनेको प्रभु? उहाँको स्वर सुन्छ भनेको चाहिँ प्रभु येशूको वचन सित चाहिँ उसको हृदयले जवाफ दिन्छ। बुझ्नुहुन्छ? प्रभु येशूको वचन सुन्छ मात्र होइन, उसको हृदयले पनि त्यहाँ हस भन्ने, ठिक हो, आमेन भन्ने जवाफ दिइरहेको हुन्छ। तपाईँले भेट्नुभयो होला नि, वचन सुन्छ 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 तर कुनै पनि जवाफ छैन हृदयबाट, त्यो विश्वासी होइन। प्रभुले भन्नुभयो मेरो भेडाले मेरो के सुन्छ? स्वर। स्वर भने के हो? उहाँको उहाँको हजुर भन्नु न, भन्नु नटराइकन, वचन, ठिक, उहाँको वचन, बाइबल भनेको है। सपनामा कुनै आवाज सुन्ने भने होइन, कुनै दर्शन देख्ने भने होइन, उहाँको वचन, उत्पत्तिदेखि लिएर के अरे प्रकाशसम्म 1185 अध्यायहरू, त्यो भनेको। अनि अर्को कुरा भन्नुहुन्छ, जान्न चाहन्छु मेरो भेडाहरू कस्तो हुन्छन्। एक त मेरो सोर्स हुन्छ, दोस्रो चाहिँ प्रभुले भन्नुभयो उनीहरूले मलाई पछ्याउँछन्। के भनेको यो? यसको मतलब उनीहरू प्रभुमा समर्पित भएर, समर्पित चेलाहरू भएर जिउँछन्, उहाँलाई पछ्याउँछन्, हस भन्छन् है। यसरी उहाँको अधीनमा रहने चेलाहरू भनेको त्यही हो। त्यसैले चाहिँ अनन्त जीवन होइन, अब एकजनाले ल म विश्वास गरेँ, ल म आज ग्रहण गर्छु, ल म आज बक्तिस्मा लिन्छु, ल म पनि अबदेखि चर्चमा आउन थाल्छु, त्यो सब राम्रो हो, तर त्यो गर्दैमा ऊ प्रभुको भेडा नहुन सक्छ। किनभने प्रभुले चाहिँ यो प्रतिज्ञा, ऊ कहिले नष्ट हुने छैन, ऊसँग अनन्त जीवन हुन्छ भन्ने कुरा चाहिँ केसँग जोड्नु भएको छ भने, उसले मेरो स्वर सुन्छ र उसले मलाई पछ्याउँछ भन्ने कुरासँग जोड्नु भएको छ। बुझ्दै हुनुहुन्छ? आफूलाई जाँच्दै हुनुहुन्छ होला है? किनभने परमेश्वर कदापि पनि तपाईँ भ्रममा परेको चाहनुहुन्न। कस्तो भ्रम? कस्तो भ्रम? म विश्वासी हुँ भन्ने भ्रम नभएर पनि, त्यो जस्तो डरलाग्दो भ्रम त म कुनै पनि जान्दिनँ यो संसारमा। त्यो भयानक भयानक भ्रम हुन्छ। अर्को नम्बर चारमा जान लागिरहेछ, एफसी दुई अध्यायमा, एफसी दुई अध्याय, एफसी दुईको 8-10 हेर्न लागेको छ। यहाँ चाहिँ के भने, हामीले हेर्न लागेको बुधा नम्बर चारमा चाहिँ यो बचाउने विश्वास है, यो साँचो विश्वास, जुन विश्वासले चाहिँ हामीले मुक्ति पाएका छौँ भने, व्यर्थको विश्वास होइन, सतही विश्वास होइन, मुखले गर्ने मात्र विश्वास होइन, तर परमेश्वरले हेर्दाखेरि चाहिँ उहाँले भनेको जस्तो विश्वास छ भने चाहिँ जहिले पनि यो बचाउने विश्वासले चाहिँ पवित्र कामहरू देखाउँछ। साँचो विश्वास केमा देखिन्छ? पवित्र कामहरूमा, असल कामहरूमा। यो चाहिँ एफसी दुईको 8-10 पढ्नेछौँ, पढौँ है। किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, अनि यो मुक्ति तिमीहरू आफै बाटोको होइन, यो मुक्ति परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौ, जुन कामहरूमा हामीले हिँड्नु पर्छ। देख्नुभयो, जुन यो असल कामहरूमा हामीले के गर्नुपर्छ? हिँड्नु पर्छ भनेर परमेश्वरले अघिबाटै तिनलाई तयार पार्नुभएको छ। अब यो खण्ड छ नि, अति नै महत्त्वपूर्ण खण्ड हो, यो बुझ्नु भएको छ तपाईँले? तपाईँले बुझ्नुपर्छ यदि विश्वासी हो भने। अनि तपाईँले छ नि एउटा नयाँ विश्वासीलाई, तपाईँभन्दा नयाँ विश्वासी भेट्नुभयो भने, तपाईँले एफसी दुईको 8-10 चाहिँ उसँग बसेर उसलाई चाहिँ सिकाउन सक्नुपर्छ। वास्तवमा हो, तपाईँले सिकाउन सक्नुपर्छ यो भनेको के हो। सुन्नुहोस्, यहाँ चाहिँ यो खण्डमा चाहिँ असल काम र विश्वासको खास ठिक सम्बन्ध के हो यहाँ बताइएको छ। असल असल काम र विश्वासको सही सम्बन्ध हामीलाई यहाँ चाहिँ बयान गरिएको छ। पहिलो कुरा, हामीलाई मुक्ति दिलाउने चाहिँ विश्वासले हो, अनि त्यसपछि असल असल कामहरू चाहिँ पछि आउँछन्। के जस्तो भने, अगाडिपट्टि चाहिँ गोरु छ है, अनि पछाडिपट्टि चाहिँ गोरुसँग उसको हलो जोतिएको छ, के अरे जोडिएको छ, तर अगाडि जहिले पनि गोरु नै हुनुपर्छ। तपाईँले अगाडि हलोलाई राखेर पछाडि गोरुलाई राखेर तपाईँको खेत जोत्नुहुन्न, कसैले पनि त्यो गर्दैन, मूर्ख भन्छ। त्यसैले पहिला चाहिँ विश्वास गोरुहरू भने जस्तै, अनि त्यसको पछाडि चाहिँ हलो भने जस्तै असल कामहरू। त्यसैले साँचो विश्वासले हामी मुक्ति पाउने हो, अनि त्यसपछि फलस्वरूप चाहिँ असल असल कामहरू हाम्रो जीवनमा हुन्छ। अर्को कुरा यहाँ के पाउँछ भने, दस पदमा हेऱ्यो भने जुन असल कामहरू भनेर दस पदमा भनेको छ, यो चाहिँ क्रिस्चियन जीवनमा गरिने असल कामहरूको बारेमा हो। अनि ती कामहरू चाहिँ परमेश्वरले नै एउटा विश्वासीमा गर्ने कामहरू हुन्। यहाँ दस पदमा हेर्नुहोस् त, किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका के हौ कारिगरी हौ, अथवा उहाँको काम हौ हामी, जुन कामहरूमा हामीले चाहिँ हिँड्नुपर्छ भनेर परमेश्वरले अघिबाटै तिनलाई भनेको त्यो असल कामहरूलाई तयार पार्नुभएको छ। त्यो असल कामहरू त परमेश्वरको पहिलेकै योजना हो। हामीले अहिले सोचेर चाहिँ ल म के असल काम गर्ने भनेर हामीले निकालेको हाम्रो उत्पादन होइन, यो चाहिँ विश्वासीभित्र परमेश्वरले नै गर्ने काम हो, अनि जुन काममा चाहिँ हामी चाहिँ हिँड्नुपर्छ। त्यसैले मान्छेले घमण्ड गर्ने कुनै पनि ठाउँ छैन। साँच्चै एउटा विश्वासीले गर्ने कामहरूमा छ नि, उसले घमण्ड गर्ने ठाउँ छैन, परमेश्वरले गर्नुभएको। अनि अर्को कुरा यहाँ यो पनि छ, मुक्तिको सम्बन्धमा चाहिँ हामीले काम गरेर मुक्ति पाउने होइन। यदि कसैले होइन बाइबलबाट सिकाउँदैछ अनि तपाईँले भेट्नुभयो, कुनै ठाउँमा जानुभयो अनि उसले सिकाउँदाखेरि चाहिँ यसरी सिकाउँछ कि मुक्ति पाउनलाई चाहिँ विश्वासको साथसाथै कामहरू पनि गर्नुपर्छ भनेर सिकायो भने तपाईँले उसले सुनाएको सुसमाचारलाई कस्तो सुसमाचार भन्नुपर्छ? बुझ्नुभयो प्रश्न? सिकाउँदैछ उसले मुक्ति पाउनलाई चाहिँ विश्वास र कामहरू दुइटै चाहिन्छ भनेर सिकायो भने त्यो सुसमाचार कस्तो सुसमाचार हो? त्यो झुटो सुसमाचार हो, एकदम पक्का गरी जान्नुपर्छ। रोमी एघारमा जाउँदा, रोमी एघार अनि त्यो एकदम व्यापक छ, व्यापक रोमी एघार को छ पदमा हेर्न लागिरहेको छ। रोमी एघारको छमा यहाँ पढ्छौँ, तर अनुग्रहद्वारा हो भने यो कामहरूद्वारा हुँदै होइन, नत्र त अनुग्रह अनुग्रह नै हुँदैन। तर यो चाहिँ कामहरूद्वारा हो भने यो अनुग्रह नै होइन, नत्र त काम काम नै होइन। बुझ्नुभयो? परमेश्वरको अनुग्रह र हाम्रो असल असल काम मिसाएर अनि परमेश्वरको सहायता र मेरो अलिकति परिश्रम दुईजना मिलेर चाहिँ हामीले मुक्ति मैले मुक्ति पाउने भन्ने खबर चाहिँ गलत हो। यहाँ भने चाहिँ अनुग्रह र कामहरू मिसाउन सकिँदैन। सित्तैमा हो भने त्यसलाई पैसा पर्दैन भने जस्तै, अनि यदि त्यसमा मैले पाँच पैसा मात्र थपेँ भने पनि त्यो सित्तैमा होइन भने जस्तै, सित्तैमा भनेको एक पैसा नलाग्ने। त्यसैले कामहरूबाट होइन। तर अर्कोतिर एफसी दुईको आठदेखि दसको खण्डले के सिकाउँदैछ भने, यो पनि साँचो हो कि एउटा व्यक्तिले साँच्चै विश्वास गरेको छ भने उसको जीवनमा चाहिँ असल असल पवित्र कामहरू चाहिँ हुनै पर्छ भनेको छ। बुझ्नुहुन्छ है? उसले साँच्चै मुक्ति पाएको छ भने उसको जीवनमा परिवर्तन हुनै पर्छ भन्ने छ। अनि यो कुरा चाहिँ याकुबले पनि बयान गरेको छ। एकचोटि याकुबको पत्रमा दुई अध्यायको चौधदेखि सत्रमा पढ्नेछौँ, याकुब दुईको चौधदेखि सत्र। याकुबले चाहिँ एउटा क्रिस्चियन जीवनलाई मान्छेहरूले हेर्ने दृष्टिकोणबाट बयान गरिरहेको छ। मानिसले हेर्दाखेरि एउटा व्यक्तिलाई हेर्दैछ, ऊ चाहिँ क्रिस्चियन अरे होइन, यदि ऊ हो भने मान्छेले हेर्दाखेरि के देखिनुपर्छ भन्ने प्रश्नको जवाब चाहिँ याकुबले दिइरहेको छ है। याकुबको 2:14-17 म पढ्नेछु। हे मेरा भाइहरू, मसँग विश्वास छ भने कुनै मानिसले भन्ला, तर उसँग कामहरू चाहिँ छैनन् भने के फाइदा भएर? के विश्वासले उसलाई बचाउन सक्छ र? कोही भाइ वा बहिनी नाङ्गो छ र दिनहु चाहिने खानेकुराको खाँचो छ, 16 अनि तिमीहरूमध्ये कसैले उनीहरूलाई भन्छ शान्तिसित जाओ, न्यानो भएर बस र पेट भरि खा, तरै पनि तिमीहरूले उनीहरूलाई शरीरका लागि चाहिने कुराहरू चाहिँ दिएनौ भने के फाइदा भएर? यही प्रकारले विश्वास पनि यदि त्यसका कामहरू छैनन् भने एक्लो भई मरेको हुन्छ। त्यसैले साँचो विश्वास हो भने त्यो विश्वासको साथसाथमा कामहरू पनि हुन्छ है। त्यसैले गोरु मात्र छैन, त्यहाँ हलो पनि छ। अनि अब मुक्तिको कुरा गरेको होइन, त्यो चाहिँ मुक्ति पाइसकेको व्यक्तिको जीवन कुरा गरेको, अनि अरूहरूले हेर्दाखेरि चाहिँ उसको जीवनमा असल कामहरू देख्नेछ भनेछ। त्यसैले कसैले चाहिँ म पनि विश्वासी हुँ, मसँग पनि विश्वास छ भन्छ है, तर उसको मुखको बोलीलाई प्रमाणित गर्ने उसको जीवनमा कुनै पनि परिवर्तन देखिँदैन, जीवन परिवर्तन देखिँदैन भने त्यो चाहिँ साँचो विश्वास होइन है। अब अर्को कुरा, पहिलो यहोन्ना 2 जाउँ है। अब 2 कुरा यसमा बढ्न लागिरहेछ। पहिलो यहोन्ना 2:4 हामीले यो 6 बुँदा के अन्तर्गत हेर्दैछौँ भने मुक्तिले जहिले पनि जीवन परिवर्तन गर्छ। मुक्तिले जहिले पनि प्रियहरू जीवन परिवर्तन गर्छ। मुक्ति जस्तो कार्य, यो पश्चातापको कार्यबाट पनि हो, यो नयाँ जन्मको कुरा हो, नयाँ सृष्टि। यो चाहिँ प्रभु यीशुको स्वर सुन्ने, उहाँलाई पछ्याउने कुरा भनेर बयान गरेको छ मुक्ति पाएको व्यक्ति चाहिँ। अनि जहिले पनि त्यहाँ साँचो विश्वासको साथसाथमा असल कामहरू हुन्छ। अब 5 कुरा चाहिँ के भने, साँचो विश्वासीहरूले चाहिँ परमेश्वरको आज्ञाहरू पालन गर्छन् र आफैलाई शुद्ध पार्छ। अब त्यही कुराहरू हामी पदहरूमा हेर्न लागिरहेछौँ। पहिलो चाहिँ साँचो विश्वासीले परमेश्वरको आज्ञाहरू पालन गर्छन्। पहिलो यहोन्ना 2:4 यहाँ लेखेको छ, जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू चाहिँ पालन गर्दैन, त्यो झुट हो र त्यसमा सत्य छैन। त्यसमा सत्य छैन भनेछ, जसले चाहिँ उहाँको आज्ञा पालन गर्दैन, अर्थात् उसको हृदयले कहिले पनि सुसमाचारलाई ग्रहण गरेकै छैन। उसको ढोका ढ्याम्मै बन्द छ वास्तवमा, हुन्छ मुखले चाहिँ अनि मैले ग्रहण गरेको छु भन्दा, तर परमेश्वरले भन्छ त्यसमा सत्य छैन, उसको हृदयमा कहिले पनि छिर्नै दिएन सुसमाचारलाई, प्रभु यीशु ख्रीष्ट सत्य बाटो सत्य र जीवनलाई उसले ठाउँ दिएको छैन, त्यसमा सत्य छैन। अर्को कुरा, साँचो विश्वासीहरूले परमेश्वरको आज्ञा पालन गर्छ मात्र होइन, यसको साथसाथै यसरी पनि बयान गरेछ। पहिले हुना 3 हेर्नुहोस् त, साँचो विश्वासीहरूले आफूलाई शुद्ध पार्छन् पनि। साँचो विश्वासीले आफूलाई के पार्छन् रे? शुद्ध पार्छन्। यो चाहिँ पहिलो योहन्ना 3:1 पढ, अति राम्रो पद छ यहाँ, एक पद पनि 1 पढ। त्यसैले पहिलो योहन्ना 3:1, हेर त, अब जब यो शब्द पाउँछ नि हामीले, हेर त भन्ने शब्द, यो चाहिँ एकदम एउटा अजीबको कुरा म भन्न लागिरहेको छु भन्दैछ, ध्यान आकर्षण गर्दैछ। हेर त, एउटा अचम्मको कुरा, कस्तो अचम्मको कुरा यहाँ भन्न लागेछ योहन्नाले, हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ, पिताले हामी विश्वासीलाई कस्तो किसिमको, भनेको कस्तो अचम्मको, अजीबको, आश्चर्य लाग्दो प्रेम प्रदान गर्नुभएको छ। हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम के गर्नुभएको छ र, के गर्नुभएको छ, प्रदान। त्यो भनेको के हो? प्रदान गर्नु भनेको एउटा सित्तैमा दिएको वरदान हो। परमेश्वरको प्रेम चाहिँ हामीले कमाएको होइन, परमेश्वरको प्रेम पाउन हामी योग्य थिएन, तर परमेश्वरले हामीलाई सित्तैमा प्रेम गर्नुभयो। अनि यहाँ बताएको छ किन यो अचम्म लाग्दो छ यो प्रेम भने, यो परमेश्वरको प्रेमले गर्दा हामी के हुन पाएको छौँ, यहाँ लेखेको छ, हामी परमेश्वरका सन्तान कहलिँदैछौँ। हामी परमेश्वरका सन्तान छोराहरू कहलिँदछौँ। हामीलाई त्यस्तो ओहदा स्थान दिनुभएको छ। हामी स्वर्ग पुग्नु बाँकी छ, तर अहिले नै हामी परमेश्वरको सन्तान हौ। हामी मरेपछि परमेश्वरको सन्तान हुँदैन, अहिले नै हामीले यो पाएका छौँ। यसै कारण संसारले हामीलाई चिन्दैन किनभने यसले उहाँलाई चिनेन। अब दुई पदमा हेर्नुहोस्, प्रियहरू हो अर्थात् परमेश्वरको यस्तो प्रेम पाएकाहरू हो, अहिले त हामी परमेश्वरका सन्तान छौँ। देख्नुभयो पहिलो शब्द नै, अहिले त हामी परमेश्वरको सन्तान छौँ, अहिले नै हो एउटा साँचो विशेष परमेश्वर सन्तान हो। अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन, सन्तान त भइसक्यौँ तर अब कस्तो रूपमा हामी प्रकट हुने त एक दिन। अहिले त यो मरणशील शरीरमा छौँ, अहिया आत्था पनि हुन्छ हामीलाई, बाहिरी शरीर मरिरहेको छ, सतावट पनि छ, अभाव छ, अविश्वासीलाई जस्तै रोग लाग्छ किन लाग्दैन, होइन मर्छ पनि है किन मर्दैन। तर हामी परमेश्वरको सन्तान भएकोले हामी अर्कै तरिकाले एक दिन प्रकट हुनेछौँ, अनि त्यो चाहिँ अहिलेसम्म भएको छैन भन्दैछ। अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन तर हामी जान्दछौँ, हामी एकदमै निश्चित छौँ, जब उहाँ देखा पर्नुहुनेछ, जब प्रभु येशू हामीलाई लिन आउनुहुनेछ, अर्थात् हामी शरीरमा मर्नु अगाडि नै उहाँ प्रभु आउनुभयो भने, अथवा उहाँ जुन दिन आउनुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौँ, तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ, प्रभु येशूलाई हामीले देख्नेछौँ भनेको छ, उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ भनेको छ। अहिले चाहिँ हामी एउटा ऐनामा जस्तै उहाँलाई हेरिरहेको छ, उहाँलाई आम्ने सामने देख्न पाएको छैन तर एक दिन हामीले उहाँलाई देख्नेछौँ। यसको मतलब हामी स्वर्गमा हुनेछौँ, यसको मतलब हामी निश्चित रूपमा हामी परमेश्वरका पुग्नेछौँ भन्दैछ। यो चाहिँ हाम्रो आशा हो, आशा भनेको चाहिँ निश्चित हामीलाई ग्यारेन्टी साथ जानेको कुरा हो। तर यसलाई किन आशा भनेको छ भने यो चाहिँ भविष्यमा हुन बाँकी भएकोले, परमेश्वर सन्तान त अहिले नै हो तर हामी उहाँलाई देख्ने चाहिँ पछि हो। अब तीन पदमा हेर्नुहोस् त, यस्तो आशा तपाईँसँग छ भने तपाईँले के गर्नुहुनेछ, तीन पदमा भनेछ, अनि उहाँमा यो आशा राख्ने अथवा उहाँमा यस्तो निश्चयता दृढ पक्का भएको व्यक्ति हरेक मानिसले होइन जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। त्यसैले छ नि दुई पदमा भनेको उहाँलाई देख्नेछौँ, यो कसलाई भनेको, सबैलाई भने होइन, खालि होइन म पनि विश्वासी हुँ मुखले भन्ने मात्र व्यक्ति प्रभु येशूलाई देख्छ भने होइन, त्यो हिसाबले एउटा विश्वासीले जस्तो न्यायाधीशको रूपमा चाहिँ देख्ला तर प्रभु येशूलाई साँच्चै नै होइन एउटा साँचो विश्वासी कुरा गरिरहेको, अनि उसले चाहिँ आफूलाई के गर्छ भनेको छ तीन पदमा, एउटा साँचो विश्वासीले चाहिँ आफूलाई शुद्ध पार्दछ भनेछ। यसको मतलब यो संसारमा हिँड्ने क्रममा चाहिँ ऊ चाहिँ आफूलाई निरन्तर पापबाट अलग राख्ने काममा चाहिँ ऊ व्यस्त हुन्छ। जुन पनि यो मैले गर्न हुँदैन क्या अरे, सुन्नु भएको छ नयाँ विश्वासीहरू, होइन मैले कुन यो गर्नुहुन्छ कि हुँदैन, राम्रै हो किन उसलाई थाहा छैन है। एउटा साँचो विश्वासीले चाहिँ यो प्रभुलाई मनपर्छ कि मन पर्दैन उसले चाहिँ जाँच्दै जान्छ, अनि यो चाहिँ जीवनभरि भइरहन्छ, अनि उसले चाहिँ आफूलाई शुद्ध पार्छ संसारिक कुराहरूबाट, अनि उसको शरीरको अभिलाषहरूबाट, झुटा शिक्षाबाट, अनि कुनै पनि अनैतिक कुराबाट उसले चाहिँ आफूलाई शुद्ध पार्दछ। यो चाहिँ साँचो विश्वासीको लक्षण हो, अनि त्यो व्यक्तिले चाहिँ प्रभु येशूलाई एक दिन देख्नेछ। अब नम्बर छमा चाहिँ हामी तितस एक अध्यायमा पल्टाउनेछौँ है, मुक्तिले जहिले पनि जीवन परिवर्तन गर्छ भनेर हामीले यहाँ देख्दैछौँ। तपाईँको जीवन परिवर्तन भयो साँच्चै के जीवन परिवर्तन तपाईँले विधि मात्र रीति मात्र परिवर्तन गरेर त्यसलाई जीवन परिवर्तन भनिँदैन त्यो त सजिलो छ धर्म परिवर्तन गरेर आउँछ मान्छेहरूले होइन हिजो यो धर्म मान्थ्यो आज त्यो धर्म मान्ने होइन त्यो होइन तर जीवनै परिवर्तन अनि मुक्तिले जहिले पनि जीवन परिवर्तन गर्छ अनि त्यो व्यक्तिको अनि त्यसको मतलब ऊ चाहिँ एकदम सिद्ध भइसक्यो होइन उसले त आफूलाई शुद्ध पारिरहन्छ ऊ प्रभु येशु जस्तै भइसकेको छैन अब कहिले हुन्छ त ऊ प्रभु येशु जस्तै यहीँ अघि पढ्यौँ जब हामीले उहाँलाई देख्नेछ उहाँ जस्तै हुनेछ तर यस बिचमा चाहिँ उसले आफूलाई प्रभु येशु जस्तै भएको बनाउन अथवा बन्न चाहिरहेको हुन्छ तपाईँको त्यही छ मनमा इच्छा बिहान उठ्दाखेरि चाहिँ तपाईँको सबभन्दा ठुलो इच्छा के छ म चाहिँ प्रभु येशु जस्तै आज झन् बन्न सकौँ हिजोभन्दा भन्ने छ म प्रभु येशुलाई खुसी पार्न चाहन्छु उहाँको म आफ्नै होइन है अब प्रभु तपाईँ नै हो मेरो जीवनको बोस मेरो जीवनको मालिक तपाईँले जे चाहनुहुन्छ त्यही मात्र चाहन्छु एउटा साँचो विश्वासीले चाहिँ आफूलाई शुद्ध पारिरहन्छ अब तितस एक को स्वरमा यहाँ चाहिँ के गर्दैछ भने बाइबलले अब चेतावनीहरू दिएको छ घरिघरि त्यसमध्ये एउटा हेर्न लागिरहेछ त्यो के भने ज जसले मुखले म विश्वासी हुँ भनेर स्वीकार गर्छन् तर प्रभुको आज्ञा चाहिँ पालन गर्दैनन् उनीहरू चाहिँ झुटा क्रिस्चियनहरू हुन् उनीहरू नामधारीहरू हुन् उनीहरू चाहिँ भक्तिको भेष मात्र धारण गर्नेहरू हुन् अनि बाइबलले एकदमै चेतावनी दिएको छ है त्यस्तो गर्नेहरूलाई एउटा हेर्न लागेछ तितस एक सोह्र तितस एक सोह्रमा पढ्छौँ हामी परमेश्वरलाई चिन्छौँ भने तिनीहरू दाबी गर्छन् तर कामहरूद्वारा चाहिँ तिनीहरूले उहाँलाई इन्कार गर्छन् किनकि तिनीहरू घिनलाग्दा अनाज्ञाकारी र हरेक असल कामका लागि निकम्मा छन् हामी परमेश्वरलाई चिन्छौँ भने तिनीहरू दाबी गर्छन् किन गरेको होला नि है बरु होइन म हिन्दू हो भनेर हिँडो भइहाल्थ्यो नि होइन म त मूर्ति नै पूजा गर्छु भने त्यो बरु सत्य हुन्थ्यो म त मुस्लिम हुँ म त होइन कुनै के हो म यहुदी हुँ अथवा जे हुँ भने पनि हुन्थ्यो बरु किन परमेश्वरलाई नै चिन्छ भन्नु पर्यो यदि उनीहरूको कामहरूले चाहिँ प्रभुलाई चाहिँ इन्कार गर्छ भने यो त एकदम प्रभुलाई मन पर्दैन हामी परमेश्वरलाई चिन्छौँ भने तिनीहरू दाबी गर्छन् रहेछ हो 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 भन्छन् रे म होइन र धेरैजना भेटेछु जसले चाहिँ भन्दा भएको म आइरहन्थ्यो त चर्चमा अझ उल्टो होइन त्यसरी भन्न थाल्छ नत्र भने म यस्तो होइन होइन हेर्नुहोस् उनीहरूको साँच्चै नै जीवन परिवर्तन भएको छ कि छैन त्यो हो कुरा हामी परमेश्वरलाई चिन्छौँ भने तिनीहरू दाबी गर्छन् तर कामहरूद्वारा चाहिँ तिनीहरूले उहाँलाई इन्कार गर्छन् अब त्यसैले यहाँ देख्छौँ कि है केवल प्रभु येशु ख्रिस्टमा मेरो विश्वास छ भनेर दाबी गर्नु नै पर्याप्त होइन तर जीवनले त्यो देखाउनु पर्छ जीवनले त्यो देखाउँदैन भने त्यो व्यक्तिलाई के भएको होला एउटै मात्र मेरो जवाब छ अरू पनि होला तर एउटा जवाब चाहिँ मलाई चाहिँ के लाग्छ भने ऊ भ्रममा परिरहेछ हो कोही कोही चाहिँ अब जाने जानिने देखावटी पनि हुन्छन् त्यो पनि छ तर भ्रममा परेको त्यो चाहिँ आत्मिक भ्रम हो त्यो चाहिँ दुष्ट आत्माकै भ्रम हो प्रियहरू है डरलाग्दो भ्रम अनि यो भ्रम है अब अनि अर्को कुरा यो ठाउँबाट के देखिन्छ भने विश्वास गरेको स्वीकार चाहिँ गर्ने तर कुनै फल उसको जीवनमा देखिँदैन म सुन्तलाको बोट हुँ भन्छ दस वर्षसम्म तर एक दाना सुन्तला फल्दैन भने जस्तै क्या अनि अब अनि एउटा विश्वासी चाहिँ उसले विश्वास गरेको दाबी गर्छ तर कुनै फल छैन भने उसले चाहिँ म अनन्तसम्म सुरक्षित छु भनेर भन्न पाउँदैन उसको लागि होइन है त्यो प्रतिज्ञा छ अनन्तसम्म सुरक्षित भन्ने प्रतिज्ञा चाहिँ मुक्ति पाएकै व्यक्तिहरूको लागि हो प्रियहरू अनि मुक्ति पाएको छन् भने उनीहरूको जीवनहरू परिवर्तन हुन्छ अनि झन्झन परिवर्तन हुन्छ परिवर्तन भयो मेरो जीवन परिवर्तन भइरहेछ पहिलाभन्दा परिवर्तन भइरहेछ अनि म झन् परिवर्तन हुँदा मलाई थाहा छ म जस्तो हुनुपर्ने छैन तर परमेश्वरलाई धन्यवाद होस् म जस्तो थिएँ त्यस्तो चाहिँ म छैन आज त्यो चाहिँ म पक्का गरी भन्न सक्छु जस्तो म थिएँ त्यस्तो चाहिँ म छैन तर जस्तो हुनुपर्ने त्यस्तो पनि म भएको छैन, त्यो पनि मलाई लाग्छ। तर एक दिन मलाई निश्चयसम्म जस्तो हुनुपर्ने त्यस्तै हुनेछ। प्रभुले पहिलो योहन्नामा त्यही भन्नुभएको अघि पढाइ थियो। अर्को चाहिँ यदि एउटा व्यक्तिले चाहिँ होइन कति वर्षसम्म कति समयसम्म महिनासम्म होइन अथवा वर्षसम्म पनि उसले ख्रिस्टलाई स्वीकार गर्ने एउटा व्यक्ति थियो होइन, तर ऊ चाहिँ एक दिन चाहिँ पुरै अब ख्रिस्टलाई इन्कार गरेर ऊ चाहिँ संसारतिर फर्कन्छ भने यसले के प्रमाण दिन्छ भने उसले कहिले पनि मुक्ति पाएको थिएन। किनभने साँचो मुक्ति पाएको व्यक्तिसँग त अनन्त जीवन हुन्छ, ऊ अनन्त सान्त्वना हुन्छ, उसलाई ऊ कहिले नष्ट हुँदैन। कसैले उसलाई पिताको हातबाट पुत्रको हातबाट खोसेर लान सक्दैन। उसलाई अन्तसम्म परमेश्वरले स्थिर पार्छु भन्नुभएको छ। लङ्गर उसमा ला उसको यहाँ प्राणको त लङ्गर हुन्छ भने जान, त्यो लङ्गर त प्रभु येशू ख्रीष्ट। अब हाम्रो आशा, त्यसैले यो कुराहरू एकदम महत्त्वपूर्ण छन् है, यो आधारभूत हुन्। तर आधारभूत कुराहरू यहाँ दोहोऱ्याउन तपाईँहरूलाई फाइदा नै छ। अब दोस्रो प्रश्नको जवाफ जान दिन लागेको छ। पहिलो प्रश्नको जवाफ त हामीले दियौँ, त्यो के भने के होइन, स्वीकार गर्ने हरेक व्यक्ति अनन्तसम्म सुरक्षित हुन्छ त हुँदैन, मुक्ति पाएकाहरू मात्र स्वीकार गर्दैमा हुँदैन। दोस्रो कुरा, अनि त्यसैले छ नि, जहिले पनि के गर्नु राम्रो हो भने होसियार हुनु राम्रो हो, त्यो सिक्दैछौँ भने त हामी पनि कोही व्यक्तिले चाहिँ होइन मैले ग्रहण गरेँ मैले मुक्ति पाएँ विभिन्न भन्दा होइन, अनि तुरुन्तै नै हामीले ओ उसले पनि मुक्ति पायो भनेर चाहिँ भन्न नथालौँ। के भनौँ भने उसले चाहिँ स्वीकार गरेको छ अनि केही असल चिन्हहरू पनि देखाएको छ, तर हेर भन्नुपर्छ, नत्र त्यही व्यक्ति भ्रममा पर्न सक्छ हामीले गर्दा क्या होइन, ओ पुरै पालुङ चर्चले त मैले मुक्ति पाएछु भनेछ भन्ने सोचाइ पस्ला उसको हृदयमा होइन। हामी तपाईँलाई कहिले पनि त्यो भ्रममा पार्न अलिकति पनि सहायता गर्ने छैनौँ, बरु तपाईँ चाहिँ बिउजनु भएको होस् यदि त्यस्तो खालको सोचाइमा हुनुहुन्छ भने, किन तपाईँको आत्माको कुरा हो है, परमेश्वरलाई अति प्रेम गर्नुहुन्छ। आगो भनेको ठाउँ त्यो चाहिँ ख्याल ख्याल होइन, अनन्त आगो त्यो ख्याल ख्यालको ठाउँ होइन, त्यहाँबाट बचाउन येशू मर्नुभएको। तपाईँको आत्मा साँचो मुक्ति पाउनुपर्छ, छैन भने। अब दोस्रो प्रश्नको जवाब चाहिँ के प्रश्न के हो भने के यो एउटा व्यक्तिले मुक्ति गुमाउँदैन, ऊ अनन्तसम्म सुरक्षित छ, ऊ होइन कहिले पनि अब नष्ट हुँदैन, यस्तो शिक्षाले त एउटा व्यक्तिलाई त अलिकति हेलचेक्राइ गरिकन जीवन बिताउन उसलाई प्रोत्साहन देला नि, यस्तो खालको कुरा पनि गर्छ विश्वासीहरूले नै। मैले चिन्छु साँचो विश्वासीहरूले पनि यो शिक्षा नबुझेकोले उनीहरूले भन्छ अनि विश्वासीहरूलाई त्यस्तो भन्नुहुन्न, किनभने तिमी अनन्त सुरक्षित तिमी अनन्तसम्म सुरक्षित छौ भने ऊ चाहिँ अब मनपर्दै जिउन थाला, त्यसरी बरु तर्साएर राख्नुपर्छ उसलाई होइन, है तपाईँ नरक जाला है एउटा विश्वासीलाई घरिघरि भनेर होइन, तपाईँले राम्रो जीवन जिएन भने तपाईँ नष्ट होला है, त्यो शिक्षा गलत हो, त्यो म बताउन लागेको छु, यो बुझ्नुहोस् है। कहिले यो प्रश्न यो कस्तो भने, ज जसले चाहिँ अनन्त सुरक्षाको शिक्षामा विश्वास गर्दैन, अनि प्राय मण्डलीहरूले गर्दैन, तपाईँ जानु जानुभयो भने हाँस्नुहोस् होइन, क्यारिजमेटिक मण्डलीहरूले गर्दैन, अनि कति ठाउँमा बाइबलीय मण्डलीहरूमा पनि यसलाई राम्रोसँग सिकाइँदैन, त्यो खेदको कुरा हो है। अनि यो अनि उनीहरूले किन सिकाउँदैनन् भने उनीहरूले यही भन्ठान्छन्, यो गलत भन्ठानेको हो कि विश्वासीहरू बिग्रेला रे, तर वास्तवमा ठिक उल्टो नै साँचो, उल्टो नै साँचो। पहिलो चाहिँ यसै हेर्नुहोस्, जहाँ यो शिक्षा सिकाइँदैन क्यारिजमेटिक मण्डलीहरू एकदम सांसारिक छ, त्यत्तिकै हेर्नुहोस्। अनि तपाईँले चिन्नुभएको होला व्यक्तिहरू पनि, तर अर्कोतिर चाहिँ के भने, जहाँ चाहिँ व्यक्तिहरू चाहिँ ल आफू चाहिँ सकेसम्म म क्रिस्चियन जीवन जिउन चाहिँ एकदम म प्रयास गर्नेछु होइन, तर अब म एकदम राम्रोसँग जिउन सकेन भने होइन म नाश पनि हुन सक्छु, त्यस्तो प्रकारले जिउने व्यक्तिहरू चिन्नुहुन्छ भने उनीहरूको जीवनलाई तपाईँले निहालेर हेर्नुहोस्, सोध्नुहोस् है, उनीहरू कहिले पनि निश्चित रूपमा प्रभुलाई अर्कै तरिकाले हेर्न थाल्छन्, उनीहरूले प्रभुलाई चाहिँ एउटा अलिक होइन अनिश्चित प्रकारले व्यवहार गर्ने परमेश्वरको रूपमा हेर्छ, उनीहरू निश्चित रूपमा जुन हामीले अस्ति हेरेको थियौँ होइन, सम्पूर्ण निश्चयतामा साहससँग उनीहरू जिउन सक्दैनन्, कसरी सक्छ साहस है। अब अनि केही खण्डहरू पनि हेर्नेछ, रोमी दुईमा हेर्नुहोस् त एकचोटि, रोमी दुईको चार पदमा, रोमी दुईको चार पदमा रोमी दुईको चार, वा परमेश्वरको दयाले तिमीलाई पश्चातापतिर डोर्याउँछ। यो पदलाई विचार गर्नुहोस् त, हामीलाई परमेश्वर को कुन कुराले पश्चातापतिर डोर्याउँछ भन्ने चाहिँ रोमी दुईको चारमा लेखेको छ, परमेश्वरको दयाले एउटा मान्छेलाई पश्चातापमा डोर्याउँछ भनेको छ। पश्चातापमा डोर्याउने चाहिँ परमेश्वरको अनुग्रहले हो। पश्चाताप भन्ने के हो फेरि? पश्चातापको परिभाषा चाहिँ मनको परिवर्तन, जसको फलस्वरूप जीवनै परिवर्तन हुन्छ। यस्तो मनको परिवर्तन केले ल्याउँछ अरे भने परमेश्वरको दयाले, परमेश्वरको अनुग्रहले। जब सुसमाचार प्रचार गरिन्छ नि कल्वरी क्रुसमा, येशु ख्रीष्टले हाम्रो लागि गरिदिनु भएको त्यो ठुलो कार्य, उहाँको भएको रगत, त्यो तिरेको दाम, उहाँले भोग्नुभएको दण्ड, हाम्रो निम्ति पाप बन्नुभएको तथ्य, परमेश्वर पिताले आफ्नो पुत्रलाई त्याग्नु भएको हाम्रो खातिर, जब यो प्रचारिन्छ, यो परमेश्वरको अनुग्रहको प्रचारले चाहिँ एउटा व्यक्तिलाई पश्चातापतिर डोर्याउँछ। यो नजानिकन के तिमी उहाँका कृपा, सहनशीलता र धीरज रूपी धनलाई तुच्छ ठान्दछ? अनि अर्को ठाउँमा पनि पढौँ, अनि यसलाई जोड्नेछौँ हामी यो कुरालाई। एफसी तिन अध्यायमा जानुहोस् त, परमेश्वरको दया, कृपा, सहनशीलता, धीरज, तपाईँले विचार गर्नुभएको छ तपाईँप्रति परमेश्वर कति दयालु हुनुभयो, विचार गर्नुहोस् कति सहनशील हुनुभएको छ। उहाँ रिसानुमा अति नै ढिलो हुनुभएको छ हामीसित है, अनि त्यसलाई विचार गर्यो भने कस्तो खालको हाम्रो हृदयमा जवाफ आउँछ त। यहाँ एफएससी तिनको चौधदेखि उन्नाइसको एउटा खण्ड पढ्नेछौँ, खालि एउटै कुरा हेर्न लागेको त्यहाँ चाहिँ, तर म सरस्वती पढ्नेछु है बिस्तारै। तिनको चौध, यही कारणले हाम्रो प्रभु येशु ख्रीष्टका पिताको सामु म आफ्ना घुँडा टेक्छु, पावल प्रेरितले भन्दैछन्, जसबाट स्वर्गमा र पृथ्वीमाथि सारा घरानाको नाम राखिन्छ। स्वर्गपद कि उहाँले तिमीहरूलाई यो दान दिउन् उहाँको महिमाको धन अनुसार, उहाँकै आत्माद्वारा सामर्थ्यले भित्री मानिसमा तिमीहरूले बल पाउन सक। हाम्रो लागि यस्तो प्रार्थना गरिएको छ। सत्रपद र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयहरूमा बास गरून् र प्रेममा जरा गाडिएको, केमा जरा गाडिएको रे? प्रेममा जरा गाडिएको। अस्ति भन्ने थियो नि, परमेश्वरको प्रेममा चाहिँ खालि एउटा खुकुलो साथ जोडिएको होइन, तर बलियो साथ जोडिएको, प्रेममा जरा गाडिएको र जग बसालिएको हुँदै, अठार पदमा अब ध्यान दिनुहोस् त, तिमीहरूले चौडाइ भनेको यो परमेश्वरको यो प्रेम कति चौडा छ, चौडा लमाई परमेश्वरको यो प्रेम कति लामो छ, कति लामो, कति परसम्म पुग्छ, कहाँसम्म भ्याउँछ है। अनि परमेश्वरको, अनि त्यसपछि गहिराई, यो परमेश्वरको प्रेम चाहिँ कति गहिरोसम्म पुग्छ, म कति तलसम्म घिरेँ भने पनि उहाँको प्रेमले मलाई धान्न सक्छ, मेरो जीवनमा, मेरो दुःखमा, म सतावट, मेरो समस्यामा, मेरो अभावमा कति गहिरोसम्म पुग्छ हँ तपाईँको प्रेम। र उचाइ, परमेश्वर तपाईँको प्रेमको उचाइ कहाँसम्म पुग्छ है, कति अल्गो छ। सो कुरा सबै पवित्र जनहरूसित थाहा पाउन सक। अब यो त अचम्मको प्रार्थनाको विषय हो है। हाम्रो विश्वासीहरू प्रार्थना गर्दा यस्तो प्रार्थना गर्छन्, कसले सुनिँदैन है, हामीले त सिक्नुपर्ने। हामी जब क्रिस्चियनहरू प्रार्थना गर्छ नि, हामीले एकअर्कालाई के प्रार्थना गर्ने, एउटा प्रार्थनाको विषय यो रहेछ, हे परमेश्वर पिता, मेरो दाजुभाइ दिदीबहिनीहरूलाई तपाईँको प्रेमको चौडाई, लमाई, गहिराई र उचाइ के रहेछ त्यो कुरा थाहा पाउन सकौँ। हामी यसरी प्रार्थना गरौँ। हाम्रो प्रार्थनाको विषय यस्तो हुनुपर्छ, हामीलाई सहायता गर्नुभएको छ है परमेश्वरले। र भने र 19 पद अझ हेर्दैछौँ, र ज्ञानले जानेर नसकिने, हाम्रो ज्ञानले जान्न पनि नसक्ने ख्रिस्टको प्रेमलाई जान्न सक कि तिमीहरू परमेश्वरको सारा परिपूर्णताले भरपूर हो। अब यसबाट एउटै कुरा म भन्न चाहिरहेछु, त्यो के भने, जति हामी परमेश्वरको प्रेमलाई जान्दछौँ, यो के अरे भूमि नै नभएको प्रेम, यसको उचाइ नै नभएको, यो चाहिँ भनौँ न नाप्न नसकिने अपरिमित असीमित यो प्रेमलाई जति हामीले जान्दछौँ, परमेश्वरले मलाई यसरी प्रेम गर्नुभएछ ख्रिस्टमा, होइन अब म आफैमा त होइन नि हो, ख्रिस्टमा मलाई परमेश्वरले यस्तो प्रेम गर्नुभएछ भनेर जति जान्दछौँ नि त्यति के गर्न मन लाग्छ, त्यति नै उहाँलाई खुसी पार्न मन लाग्छ। बुझ्नुहुन्छ खै तपाईँको जीवनमा कतिको जान्नुभएको छ परमेश्वरले, परमेश्वरको प्रेम जति म बुझ्दछु त्यति नै मलाई चाहिँ पुरै जीवन उहाँलाई दिन मन लाग्छ। त्यही अनुपातमा हो प्रियहरू, अनि त्यसरी यो प्रार्थना गरिएको छ। पावलले यही प्रार्थना गर्छ, उसले लेख्दैछ लेख्दैछ चिठी, जेलबाट लेख्दा लेख्दै बिचैमा ऊ चाहिँ घुँडा टेकेर प्रार्थना गर्न थाल्छ। त्यसैले परमेश्वरको अनुग्रहले हामीलाई हेलचेक्राई साथ जिउन लगाउँदैन प्रियहरू, परमेश्वरको प्रेमले त झन् उहाँलाई प्रेम गर्ने बनाउँछ। त्यो कहाँ लेखेको छ, पहिलो यूहन्ना 4 अध्यायमा हेर्नुहोस् त, पहिलो यूहन्ना 4:19, पहिलो यूहन्ना 4:19, अनि यो पद होइन कण्ठ छ होला तपाईँलाई, तर फेरि एकचोटि छैन कि कण्ठ गरौँ है, पहिले यूहन्ना 4:19 अति नै महत्त्वपूर्ण सिद्धान्त यहाँ छ, अनि यहाँ यसरी लेखेको छ, पहिलो यूहन्ना 4:19, हामी उहाँलाई प्रेम गर्छौँ किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो। ल म पछि भन्न चाहिँ, हामी उहाँलाई प्रेम गर्छौँ किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो। हामी उहाँलाई प्रेम गर्छौँ किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो। यो वचनमा त एकदम स्पष्ट छ, जति एउटा विश्वासीले परमेश्वरको प्रेम उहाँको अनुग्रहलाई बुझ्दछ ऊ हेलचेक्राई साथ जिउँदैन, ऊ हल्का साथ जिउँदैन, ऊ झन् परमेश्वरलाई खुसी पार्न उहाँलाई प्रेम गर्दै जिउँछ। उहाँलाई प्रेम गर्नु भने के हो, कसैले भन्न सक्नुहुन्छ परमेश्वरलाई प्रेम गर्नु भने के हो? ठिक नारायण भाइले भन्नु, उहाँको आज्ञा पालन गर्नु। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञा पालन गर्दैन ऊ चाहिँ झुट हो, ऊसँग सत्य छैन भनेको छ। एउटा विश्वासीले परमेश्वरलाई झन् प्रेम गर्छ, झन् उहाँको आज्ञाहरू पालन गर्न ऊ चाहन्छ। त्यसैले अनन्त सुरक्षाको शिक्षाले व्यक्ति मानिसहरूलाई चाहिँ झन् पापमा डोर्याउँदैन। अब एउटै पद अब खण्ड हेर्नेछौँ, तितस 2:11-14, त्यसपछि हामी भजन कामलाई अगाडि बढ्नेछौँ। तितस 2:11-14 हेर्नुहोस् त, सरस्वती पढौँ पहिला, तितस 2:11-14 एघार पदमा, किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूका देखा परेको छ र हामीलाई यो सिकाउँछ। केले सिकाउँछ? एघार पदमा भनेछ परमेश्वरको अनुग्रहले है, परमेश्वरको अनुग्रहले दुईवटा काम गर्छ, एउटा चाहिँ सबै मानिसहरूलाई चाहिँ मुक्ति छ है भनेर मानिसका मुक्ति ल्याउँछ, अनि विश्वास गर्नेलाई चाहिँ अब सिकाउँछ पनि, भनेको तालिम दिन्छ ल बाह्र पददेखि, र हामीलाई यो सिकाउँछ अथवा साँचो अनुग्रहले एउटा विश्वासीलाई के सिकाउँछ, यस्तो सिकाउँछ, अभक्ति र सांसारिक अभिलाषहरूलाई माफ गर्नुहोस् अभक्ति र सांसारिक अभिलाषहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयम धार्मिकता र भक्ति साथ जिउनुपर्छ। तिनवटा शब्दहरू कसरी जिउनुपर्छ अरे, आत्मसंयम साथ आफूलाई लगाम लगाएर ठिक सोचेर भनेको, धार्मिकता भनेको एकदम सही सिधा बाटोमा, र भक्ति साथ भनेको परमेश्वरको डर मान्दै उहाँलाई आराधना गर्दै जिउनुपर्छ। तेह्र पद, र त्यस धन्य आशाको र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशु ख्रिस्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ। कसले सिकाउँछ यो? यो चाहिँ अनुग्रहले सिकाउँछ भन्ने छ। परमेश्वरको अनुग्रहले हामीलाई चाहिँ पापमा जान झन डोर्याउनुको सट्टामा झन हामीलाई त धार्मिकता भक्ति साथ र प्रभु येशूको बाटो हेर्दै जिउन सिकाउँछ। चौध पद, हामीलाई सबै अधर्मबाट छुटकारा दिनलाई र असल असल कामहरूमा जोसिलो भएको, जोसिलो रे केमा जोसिलो, असल असल कामहरूमा जोसिलो भएको एउटा विशेष जातिलाई, हामी विश्वासीहरू कुरा गरेको, एउटा विशेष जातिलाई आफ्नै निम्ति शुद्ध पार्नलाई उहाँले आफैलाई हाम्रा निम्ति दिइहाल्नु भयो। त्यसैले साँचो अनुग्रहले त पवित्र जीवन पो सिकाउँछ। साँचो अनुग्रह चाहिँ यस्तो हुन्छ। त्यसैले आजको अध्ययनबाट चाहिँ तपाईँहरूले विभिन्न प्रश्नको जवाफहरू दिन सक्नुपर्ने हो। जस्तै कि मुक्तिले व्यक्तिको जीवनलाई परिवर्तन गरेकै हुन्छ भनेर छवटा कारणहरू के हुन् भन्यो भने चाहिँ अलिअलि सक्नुहुन्छ होला कि, अलिअलि अध्ययन गरे। कुन पदले चाहिँ एउटा कोही मान्छे ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो भनेर बताउँछ? दोस्रो कोरिन्थी 5:17, कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो। कुन पुस्तकको कुन अध्यायले येशूले आफ्ना भेडाले उहाँको स्वर सुन्छन् र उहाँलाई पछ्याउँछन् भनिएको छ? खालि अध्याय मात्र बताए हुन्छ, कुन पुस्तकको कुन अध्याय? यूहन्ना 10 अध्याय, ठिक। कुन खण्डले विश्वासी चाहिँ असल कामहरूको निम्ति बचाइएको हुन्छ भनेर बताउँछ? एफेसी को अध्याय 2, धन्यवाद है, 10 पद होइन। कुन पदले मुक्ति यदि अनुग्रहले हो भने यो कामद्वारा हुन सक्दैन भनेर भन्छ? यो त जान्नुपर्छ, एक ठाउँमा मात्रै हेरेर भन्छ। कुन पदले भन्छ मुक्ति चाहिँ यदि अनुग्रहले हो भने यो कामहरूद्वारा होइन? रोमी 11:6, लेख्नेहरूलाई थाहा छ राम्रो, खास तपाईँले छ नि अब लेख्न आउँदैन भने पनि आफ्नो हृदयको पार्टीमा चाहिँ लेख्नुहोस्। अनि यो प्रश्न उत्तरले चाहिँ तपाईँलाई अलिकति सोच्न लाउँछ, म ध्यान दिएर सुन्नुपर्छ अनि हामीले चाहिँ सिक्नुपर्छ कि मण्डली स्कुल जस्तै पनि हो परमेश्वरको पाठशाला। ख्रिस्टलाई स्वीकार चाहिँ गर्ने तर आफ्ना कामहरूद्वारा उहाँलाई इन्कार गर्नेहरूलाई कुन पदले बयान गर्छ? हजुर, त्यहाँ पनि छ तर हजुर मैले खोजेको चाहिँ तितस 1:16 है, ख्रिस्टलाई स्वीकार चाहिँ गर्ने आफ्नो कामहरू गरेर उहाँले इन्कार गर्ने। अनि कुन पदले हामी परमेश्वरलाई प्रेम गर्छौँ किनकि उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो भनेर भन्छ? दाजुभाइहरू सबै दिदीबहिनीहरू मात्रै जवाब दिनु, कुन पदले चाहिँ परमेश्वर हामी परमेश्वरलाई प्रेम गर्छौँ किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो? त्यो त अघि पनि हामीले भनेको नि थियो। कुन चाहिँ खण्डले भन्छ? पहिले हो ना 4:19 है। अनि कुन पुस्तकको कुन अध्यायमा चाहिँ पावलले परमेश्वरको अनुग्रहले हामीलाई पवित्र जीवन जिउन सिकाउँछ भनेर सिकाउँछ? पवित्र जीवन जिउन चाहिँ परमेश्वरको अनुग्रहले हामीलाई सिकाउँछ भनेर कहाँ लेखेको छ त दिदीबहिनी? तितस 2 अध्याय कहिले काहीँ फरक गर्नुपर्छ कि जहिले प्रश्न उत्तर त गरेर छैन, गर्दा राम्रै हुन्छ जस्तो लाग्यो है, कहिले काहीँ कहिले काहीँ मात्र गर्नुहोस् भन्नुभएको थियो। हुन्छ त प्रार्थना गरौँ अनि दिलीप के अरे विनोद भाइले गर्नुहुन्छ। पिता तपाईँको प्रेम हामी अझ जान्न सकौँ हामी यही प्रार्थना गर्छौँ। हाम्रो मनले नै हामी तपाईँलाई हाम्रो हृदयको आँखाले अझ स्पष्ट देख्न बुझ्न सकौँ तपाईँको चम्मको त्यहीको प्रेमलाई। तपाईँको आशिष होस् यहाँ तपाईँको जनहरूमाथि, कायल पार्नुहोस् जसले मुक्ति पाउनु भएको छैन। धन्यवाद छ हामीलाई ख्रिस्टमा नयाँ सृष्टि बनाउनु भयो, हामीलाई तपाईँले बेग्लै बनाउनु भएको छ, तपाईँको हातको कारिगरी हो, तपाईँको योजना छ प्रभु हाम्रो जीवनमा, हाम्रो निम्ति आफै जीवनलाई कदापि पनि होइन पिता, तपाईँलाई धन्यवाद छ असल असल कुराहरूको लागि हो। तपाईँको आशिष होस् यहाँ तपाईँको जनहरूमाथि प्रभु येशूको नाममा आमेन। हुन्छ।